अब परमेश्वरको वचन सम्बन्धी कुरा हामीले विचारै गर्दै गर्दाखेरि मैले के भन्छु भने ठिक छ, विचार गर्दै खुसी राम आयो गर्दाखेरि वास्तवमा यो क्रिस्चियन जीवन भनेको चाहिँ परमेश्वरको वचनसँग एकदम डाइरेक्टली सम्बन्धित कुरा हो। यसैले एउटा कोटबाट म सुरु गर्छु परमेश्वरको वचन सम्बन्धी कुरामा। आज मेरो कुरा कहाँ पुग्छ मलाई थाहा छैन, मेरो मनमा आत्मिकी लडाई पनि छ यतातिर, परमेश्वरको वचनबाट कसरी फाइदा लिने, के फाइदाको कुरा बाइबलमा छ र त्यो फाइदा कसरी प्राप्त हुन्छ त्यो विषय पनि छ। अर्कोतर्फ अथेन्टिक भन्ने शब्द अङ्ग्रेजीमा प्रमाणिक भनेर नेपालीमा भन्छ, वास्तविक भनौँ न नेपालीमा भन्दाखेरि साँचो क्रिस्चियन कसलाई भन्ने, त्यो पनि एउटा गहन विषय हो। यसैले परमेश्वरको वचन सम्बन्धी कुरा गर्दै गर्दाखेरि मलाई झट्ट याद आएको येशु प्रभु परीक्षित हुँदाखेरि उहाँले परीक्षाको सामना वचनबाट गर्नुभएको थियो होइन। त्यसैले परमेश्वरको वचन बिना चाहिँ हामी जीवन पाउँदैनौँ। वचन रोपेर उम्रिन्छ त्यो चाहिँ नयाँ जीवन, विश्वास वचनबाट आउँछ। त्यसैले अस्तिको हप्ता मैले अलिकति के भनेको थिएँ भने परमेश्वरको वचनप्रति हाम्रो श्रद्धा, हाम्रो मान, हाम्रो मान्यता, हाम्रो एकदमै उच्च हुनुपर्छ। किनभने जब परमेश्वरको वचन हामी सुन्छौँ अथवा पढ्छौँ विचार गर्छौँ त्यो वचनद्वारा चाहिँ परमेश्वर आफै बोल्नुहुन्छ। त्यस कारण यो सिरियस कुरा हो। अब कसलाई मन पर्दैन परमेश्वर हामीसँग बोलेको? परमेश्वर बोल्ने भनेको एउटा त्योभन्दा अचम्मको कुराहरू त केही छैन, किन परमेश्वरले जब बोल्नुहुन्छ नि जे बोल्नुहुन्छ त्यो हुन्छ। त्यो कुरा चाहिँ तपाईँहरू मेरो हातमा छ, अनि कुनै पनि क्रिस्चियनले त्यो वचन सम्बन्धी कुरालाई अलिकति पनि कम वेट भन्यो नि त्यसलाई मान्यता हुनु हुँदैन भन्ने मेरो मान्यता छ। अनि तपाईँ र म वचनको सेवा गर्छौँ, प्राय यहाँ जो हुनुहुन्छ कुनै न कुनै रूपले वचनको सेवा गर्नुहुन्छ। वास्तवमा त्यो हामीलाई थाहा हुनुपर्छ कि हामी जुन सेवा गर्छौँ हामी त मुख मात्रै हो तर शब्दहरू परमेश्वरका शब्द हुन्। जब त्यो वचनलाई त्यही प्रकारको श्रद्धा र महत्त्व र मान्यता दिएर गरिन्छ अनि परमेश्वरको वचन त्यही किसिमले जान्छ जसरी उहाँ चाहनुहुन्छ। त्यस कारणले यो हामी परमेश्वरको सेवकहरू अथवा कुनै पनि क्रिस्चियनहरूको लागि परमेश्वरको वचन सम्बन्धी कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण छ। मैले एकचोटि पाँचवटा कुरा भनेको थिएँ, अनि परमेश्वरको वचनको सेवा गर्दाखेरि मण्डली सम्बन्धी, वचन सम्बन्धी अर्को के थियो कसले सम्झाएको छ? देयर आर फाइभ थिङ्स द्याट वी हेभ टु हेभ अ कन्भिक्सन। अनि त्यो सम्बन्धी कतिवटा कुराहरू मैले भने तर सबै सिद्धा छैन। जुन कुरा पनि सुरु गरेको छु अनि त्यो सिद्धा छैन, तर म फर्केर ती सबै कुरा पनि सिद्धाउने विचार चाहिँ गर्दैछु। तर मेरो मुख्य उद्देश्य के भने तपाईँहरूमा चाहिँ यो कुरा चाहिँ पूर्ण रूपमा बुझाइमा आओस्, यो मेरो विचार हो। अनि जहिले पनि मैले विश्वास गरेकै दिनदेखि तपाईँलाई म एउटा कुरा भन्छु, अनि त्यो म किन भनिरहेको छु कि तपाईँहरूलाई परमेश्वरप्रति एकदमै सचेत हुने के भन्छ त्यसलाई कन्भिक्सन भन्ने शब्द अङ्ग्रेजीमा। कन्भिक्सन भन्दाखेरि दुई पक्ष छ कन्भिक्सनको, एउटा पक्ष चाहिँ त्यो मानिलिने भन्ने अर्थ हो, आई वाज कन्भिक्टेड भनेको चाहिँ कसैले मलाई तिमीले त यो गलत गर्यौ नि भन्यो भने मलाई त्यो सही लाग्न पनि सक्छ नलाग्न पनि सक्छ, होइन किन मलाई त्यसो भनिरहेको छ किन विरोध गरे भन्न पनि सक्छ। तर मैले के हुन्छु ए यसो विचार गर्दाखेरि गल्ती नै रहेछ भनेदेखि चाहिँ म के हुन्छ ओहो मेरो त गल्ती भएछ, सो आई वाज कन्भिक्टेड मिन्स आई एग्री विथ द्याट कन्भिक्सन, होइन त्यो चाहिँ निश्चय भए। दोस्रो कुरा कन्भिक्सन चाहिँ विश्वास जस्तो हुन्छ, निश्चयता आउने कन्भिक्सन, मेरो यो कुरामा कन्भिक्सन छ भनेको चाहिँ म निश्चय विश्वासमा छु। यो परमेश्वरको वचन सम्बन्धी कुरामा चाहिँ हाम्रो कन्भिक्सन हुनुपर्छ, निश्चय विश्वास हुनुपर्छ, होइन? अनि कन्भिक्सन, ही वाज कन्भिक्टेड भनेको चाहिँ कसैले गल्ती गर्यो भने, पाप गरेको भनेर दोष आयो भनेदेखि त्यो दोषलाई मानिलिने ठाउँमा जब पुग्छ नि मान्छे, कन्भिक्टेड, त्यो एउटा अर्थ हुन्छ। त्यसैले हामीले वचन पढ्दाखेरि चाहिँ जहिले पनि विश्वास, निश्चयता, कन्भिक्सन, हरेक कुरामा परमेश्वरको वचनले के भन्छ त्यसमा हामी कन्भिन्स, कन्भिक्ट हुनुपर्छ, त्यसलाई निश्चयता, मान्यता दिनुपर्छ भन्ने कुरा चाहिँ हामी हेरिरहेछौँ। अब यहाँनिर एउटा पोइन्ट तपाईँलाई मैले भन्न खोजिरहेको थिएँ, अनि यो कुरो घरिघरि आउँछ, तर तपाईँले सबै पिक्चरमा हेर्नुभयो भने, अनि यो खालको लेभलमा पुगेर विचार गर्दा गर्नलाई चाहिँ तपाईँ र मैले आफ्नो स्वार्थलाई चाहिँ क्रुसमा टाँग्नुपर्छ, नत्र भने हुँदैन। धेरै क्रिस्चियनहरू चाहिँ जेन्युनली क्रिस्चियन भएको हुन्छ, तर जुन प्रकारको सिस्टमले हामीलाई सिकाउँछ संसारमा, तपाईँलाई म भन्छु, हामी सानोबाट हुर्किन उठ्नै गर्दाखेरि हाम्रो आमा बाउदेखि पाएको सम्पूर्ण, आफ्नो मान्छेहरूले दिएको सबै अर्थी उपदेशले हामीमा एउटा पर्सेप्सन, प्रस्पेक्टिभ्स, एउटा विचार बन्छ, अनि त्यो हामी सबैमा हुन्छ। तर कतिजना मान्छेहरूको चाहिँ ख्रिस्टमा विश्वास गरिसकेपछि त्यो पहिलाको विचार छ नि, जो आफ्नो बारेमा, आफ्नो चाहनाको बारेमा, आफ्नो लक्ष्यको बारेमा, त्यो पहिल्यै बनेकै विचार हुन्छ क्या। त्यही कारणले कतिचोटि मान्छेहरू के भन्छ नि, आफ्नो सत्य कुरा भन्नलाई चाहिँ लाज मान्छ। म चाहिँ काठमाडौँ आउँदै एउटा झोला मात्रै बोकेर आछु भनेर म भन्छु नि, तर कति मान्छेलाई त्यो मन पर्दैन, किनभने हामी त ठुलै मान्छे छ नि त अहिले त, होइन? काठमाडौँमा घर, गाडी, हँ, मान्छेहरूले चाहिँ हामीलाई ए यो पनि एक दिन गरिब थियो भन्यो भने त हेला गर्छ नि त, होइन? तर तपाईँ र मेरो अगाडि एउटा सत्य आफू को भनेर स्वीकार्ने खालको विचार, अर्को चाहिँ मान्छेलाई देखाउने विचार, यो कहाँबाट आउँछ भनेदेखि तपाईँलाई मैले यही कुरा भन्न खोजिरहेको छु। पास्टरको सेवामा, लिडरसिपको सेवामा यो धेरै इन्भल्भ हुन्छ। वास्तवमा हरेक चोटि कुनै पनि क्रिस्चियनको जीवनमा यो इन्भल्भ हुन्छ। अनि अहिले भर्खरै तपाईँले सुन्नुभयो, अब यहाँ विभिन्न व्यक्तिहरूको सङ्गठन, संस्था, अनि यो एनसिएस, एनसिएफ, हामी कसैको विरोध गर्दैनौँ, उनीहरू सबै परमेश्वरका जनहरू भनेर नै हामीले सोध्छौँ, होइन? तर एउटा पक्ष जरुर छ, मैले अघि सुरुमा भने नि, त्यो ख्रिस्टमा विश्वास नगर्दाखेरि नै बनेको एउटा विचार छ मान्छेको, पर्सेप्सन छ अथवा दृष्टिकोण, अनि त्यो दृष्टिकोण भनेको चाहिँ एउटा म चाहिँ के गर्न चाहन्छु, म को हुन चाहन्छु, मेरो लक्ष्य के हो, यो एउटा बनेको हुन्छ। अनि त्यो दृष्टिकोण धेरै मान्छेहरू ख्रिस्टमा विश्वास गरेर परिवर्तन गरेका छैन क्या। त्यो कारणले हामी यो सबै देखेका छौँ, मान्छेहरू ख्रिस्चियन भइसकेपछि पनि झुटा प्रमाणपत्र किन बनाउनु पर्यो अथवा पेस गर्नु पर्यो, किनभने त्यो संसारको पहिला बनेको विषय हो नि त। हाम्रो प्रमाणपत्र ठुलो चाहियो, मान्छेले हामीलाई डक्टर भन्नु पर्यो, अझ नेपालको पास्टरहरू, कोही पास्टर नभएकाहरू पनि होला, उनीहरूले कहिले पनि डक्टर पढाएको छैन, एमए पनि पास गरेको छैन, अझ एसएलसी पनि नगरे होला कसै कसैले, तर सबैको पछाडि चाहिँ अगाडि डाक्टर लेखा हुन्छ, होइन? यो सबै कुराले केले देखाउँछ भने नि, उनीहरूको त्यो विश्वास गर्नु अगाडिकै जो संसारले बनाएको एउटा सोच छ, त्यो सोच नबद्ले। त्यही कारणले कतिचोटि पास्टरहरू के हुन्छ भनेदेखि नि, कन्ट्रोल हुन्छ, आफूभन्दा ठुलो कसैलाई बन्न नदिने, त्यो कारणले के गर्छ उसले, मान्छे विकास गरेको देख्न थाल्यो भनेदेखि उसलाई अलिकति अड्काइदिने। अझ कतिजना मान्छेहरू चाहिँ उनीहरू आफ्नो परिवार, आफ्नो छोरा, आफ्नो मान्छे ठुलो हुनु पर्यो, अर्को मान्छे होइन, त्यो पनि अर्को मान्छेलाई चाहिँ अलिअलि कमसेकम तल। अनि अहिलेको नेपालको बाइबल स्टडीदेखि लिएर विभिन्न किसिमका सेवाहरू गर्दाखेरि, मण्डलीको सेवा मात्रै होइन, मण्डलीको प्रचार मात्रै होइन, करिब करिब सबै प्रचारमा चाहिँ एउटै किसिमको त्यो सभा चाहिँ, त्यो सेवा चाहिँ एउटै किसिमको हुने, भजन एउटा दुइटा गायो, प्रार्थना गर्यो, भजनमा यसो आराधना गर्यो, अनि त्यसपछि वचन, घर सङ्गतिमा पनि, जवान सङ्गतिमा पनि, अनि त्यसपछि त्यो वचनमा एकजनाले लेक्चर दिन्छ, त्यो प्रायः त्यो लेक्चर एकैजनाले अथवा अर्को एकजनासम्म हुन्छ होला, त्यो बाँकी सुन्ने मान्छेले चाहिँ लेक्चर सुनेर मख पर्छ, तर उसकोमा अघि मैले गएको हप्ता के पढ्यौँ भन्दाखेरि के पनि नसम्झ्या जस्तै, उसलाई केही पनि सम्झना हुँदैन त्यसपछि, सम्झना हुन त के हुनु पर्यो, हामीले त सुनेको कुरा त 5% कि 10% होइन, त्यो सम्झिनलाई त 60-80% हुन त त्यसमा केही गर्नु पर्यो नि होइन। यो सबै कुरा किन हुन्छ भनेदेखि, अनि अगुवा पास्टरहरूलाई मनपर्छ किनभने उसलाई सधैँ गुरुबा भनेर सबैले मान्ने, अरू मान्छे गुरुबा नहुने देख्नुहुन्छ। यो सबै कुरा किन हुन्छ भनेदेखि, यो किन म यो भनिराखेको छु, कुनै मान्छे जेन्युनली क्रिस्चियन भएको छ, आफ्नो जीवन येशूलाई दिएको छ, स्वार्थलाई क्रुसमा टाँगेको छ, उसले के चाहन्छ? पावलको पत्रहरू हेर्नुहोस्, पत्रुसको लेखाइ हेर्नुहोस्, यी मान्छेहरूले के गरे? मैले पाएको सत्यता अरूलाई थाहा हुन्छ कि त्यसो भयो भने मलाई मान्न छोड्ला भनेर उनीहरूले यस्तो गरेन नि। पावलको पत्रहरू हेर्नुहोस् त, एफिसीमा हेर्नुहोस्, फिलिपीमा हेर्नुहोस्, पूर्ण हृदय खोलेर मान्छेलाई बुझाउन खोजिरहेछ। अनि तपाईँलाई म भन्छु, मेरो आफ्नो बारेमा भन्दाखेरि त्यति मलाई त्यस्तो लाग्दैन, राम्रो कुरा होइन आफ्नै बारेमा भन्नु, तर जुन दिनदेखि म क्रिस्चियन भएँ नि आजसम्म म त्यही कोसिस गरिरहेको छु कि यो सत्यता, जेन्युन क्रिस्चियनिटी हरेक व्यक्तिले बुझोस् र हरेक व्यक्तिले परमेश्वरको सेवामा आफैलाई समर्पित गरोस् पुरा हृदयले, टोटल टोटल एभ्रिथिङ इन क्राइस्ट भने जस्तै सबै कुरा ख्रिस्टको महिमा, उहाँको इच्छा, उहाँको शक्तिमा अनि उहाँको लागि यो हरेक व्यक्तिले जानोस्। अनि अब मैले धेरै ठाउँमा सेवा गरेको थिएँ, आराधना मण्डलीमा हुँदाखेरि घरेलु सङ्गतिदेखि जवान सङ्गतिदेखि बेथानीमा आइसकेपछि पनि विभिन्न सङ्गतिहरू गरेको छु। अनि सुरुको समयमा म भर्खरै बे गरेको बेलातिर अथवा त्योभन्दा अगाडि पनि होला, यो ख्रिस्टमा वृद्धि भन्ने पुस्तकबाट मैले धेरैलाई सिकाएको छु। अर्को नेभिगेटर्स विल भन्ने अर्को एउटा डिसाइपलसिपको एउटा किताब थियो, मैले धेरै खोजेँ, मैले त्यो भेटिनँ। त्यसमा कतिवटा पाठ थियो, 18-20 वटा कतिवटा पाठ थियो, मैले धेरैजनालाई त्यसको बारेमा सिकाएको छु। अनि त्यो बेलामा मेमोरी भर्स पनि हुन्छ नि, एकजना मान्छेले मेमोरी भर्स कण्ठ गरेका थियो क्या, सबै उसलाई इनाम दिएको थिएँ। ऊ चाहिँ अहिले यहाँ क्यालिफोर्नियामा छ, तर भेट त्यति हुँदैन, पहिला हाम्रै सङ्गतिमा यहाँ तल थियो, उसको नाम भनि नहालौँ, घिमिरे हो गोर्खातिरको, एनिवे सबै कण्ठ गरेको थियो। भनाइको मतलब मैले सबै, हिजोअस्ति एकजना मान्छेसँग म कुरा गर्दै थिएँ, ऊ चाहिँ एकदम उत्साहित भएर, त्यो बेलाको अहिलेभन्दा 30 वर्ष अगाडिको हामीले गरेको बाइबल अध्ययन सिकाएको कुराहरू सम्झेर, तपाईँले चाहिँ त्यो बेलामा नै सबैलाई बुझोस्, बुझ्नुपर्छ यो चाहिँ हो क्रिस्चियनिटी भनेर सिकाउनुहुन्थ्यो। अनि आजकल त्यसरी सिकाउने मान्छेहरू कमै पाइन्छ भनेर उसले सम्झाउँदै थिए, त्यही कारण मलाई त्यो सम्झना आयो। तर आजको विषय जो हामी सिक्न गइरहेको छौँ, परमेश्वरको वचनबाट हामीले लिने फाइदा भन्ने कुरा हुन्छ नि, जो क्रिस्चियनिटीमा। अनि यो जस्तो अघि सुरुमा मैले भने, जबसम्म तपाईँ र मैले आफैलाई क्रुस बोक्ने काम गर्दैनौँ नि, हामी ख्रिस उचाल्ने काम गर्नै सक्दैनौँ। जति धेरै क्रुसले काम गर्छ त्यति ख्रिसको मुहार हामीमा बन्छ, किनभने तपाईँ र मैले नि यो संसारमा परमेश्वरको वचन र परमेश्वरले चाहनु भएको जस्तो जीवन, क्रिस्चियन जीवन, त्यसको गवाही चाहिँ हाम्रो शक्तिमा चाहिँ सम्भव छैन। यो येशु प्रभुको शक्ति, पवित्र आत्माद्वारा त्यो सम्भव छ। अनि वास्तवमा एफिसी 3:20 के लेख्या छ, म तपाईँलाई त्यो पद पढ्न चाहन्छु। एफिसी 3:20 के लेखेको छ, उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली ख्रिस्ट येशू र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको र चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। हामीले मागेको यहाँ भन्दाखेरि के छ भने, के हाम्रो माग चाहिँ येशु प्रभुले जुन शक्तिद्वारा गर्न सक्नुहुन्छ त्यो हो त, त्यो एउटा पोइन्ट हो। त्यसैले तपाईँ र मेरो त्यो ख्रिस्टलाई चिन्नु अगाडिको संसारिक तरिकाको त्यो पर्सेप्सन छ भने चाहिँ नि हाम्रो माग चाहिँ संसारिक हुन्छ, त्यो परमेश्वरीय हुँदैन क्या, त्यो कुरो बुझ्नु पर्यो। ख्रिस्टलाई चिन्नेहरूले चाहिँ ख्रिस्टलाई उचाल्नु पर्यो। धेरै ठुलो समस्या चाहिँ मान्छेहरूले संसार र ख्रिस्टको कुरालाई मिसाइराखेको हुन्छ। अनि त्यसलाई वास्तवमा हामीले क्रिस्चियन भन्न चाहिँ मिल्दैन। हामीले यही परमेश्वरको वचन र यो क्रिस्चियनिटी पक्का नबुझेकै कारणले मण्डलीहरूमा ठुलो ठुलो समस्याको समस्या हामी देख्दछौँ। अनि वास्तवमा यहाँ एउटा सानो, अनि यसैले यो आत्मिकी लडाइँ पनि यसैमा जोडिन्छ। यदि तपाईँ पक्का क्रिस्चियन हुनुहुन्छ, सैतान भनेदेखि चाहिँ तपाईँ र मेरो जीवनमा, तपाईँ र म बर्न एगेन, आफैलाई क्रुसिफाइड गरेको, साँच्ची परमेश्वरको लागि जिउन चाहने क्रिस्चियन भएका छौँ भनेदेखि तपाईँ र मेरो जीवनमा आत्मिकी रूपमा र नैतिक रूपमा पतन गर्न, बिगार्न, फसाउन, निशक्ति बनाउन एकदमै भयङ्कर आत्मिकी आक्रमण आउँछ। अनि त्यसले चाहिँ हामीलाई हाम्रो इच्छाबाट, के भन्छ, हाम्रो इच्छा परमेश्वरको इच्छा हो नि, परमेश्वरको महिमाको काम गर्ने, उहाँको योजना र उहाँको बोलावटको काम गर्नुको सट्टा अन्यथा गर्नलाई हामीलाई डोर्याउँछ। तर यहाँनिर प्रश्न के आउँछ, प्रश्न नभनौँ, इस्यु भनौँ, अथवा कुनै विषय चाहिँ के आउँछ भने, धेरै मान्छेहरूले चाहिँ त्यो आफ्नो जीवनको लक्ष्य र योजना चाहिँ परमेश्वरको यो बोलावट र उहाँको इच्छालाई बनाएको पनि हुँदैन कतिचोटि। अनि धेरै जस्तो बाबुआमाले छोराछोरीलाई जे सिकाउँछ नि त्यहीबाट थाहा हुन्छ ड्याङ्गै। छोरी प्रायः बाबुआमाले छोराछोरीले के गर्छ, अरूको भन्दा टप होस्, अरूको भन्दा पैसा कमाओस्, अर्को भन्दा ठुलो कुरा पढोस्, अर्को भन्दा समयभन्दा बढी होस्, कम्पेयर कम्पेयर। अनि कतिचोटि क्रिस्चियनहरूको कुरा हेरिरहेको छु, कतिचोटि आफ्नोभन्दा अरूले गत्लु गराएको थियो भने तिनीहरूलाई निन्द लाग्दैन, एकदम औडा हुन्छ, जेलस हुन्छ, त्यो शैतान हो खासमा। तर वी डोन्ट नो बिकज वी नेभर गिभ अप, यु नो, त्यो सिएस लुइसको रेड लिजर्ड भन्ने छ क्या एउटा, मलाई म अर्कोचोटि भनौँ न, मैले धेरै अगाडि भनेको छु, त्यो स्वर्ग जान लाग्दाखेरि त्यो लिजर्डले चाहिँ त्यो मान्छेलाई पक्रिराखेको हुन्छ, तर त्यो ढोकाबाट भित्र पस्न चाहिँ त्यो लिजर्डसँग चाहिँ पस्न पाइँदैन, त्यसलाई फाल्नु पर्यो, त्यो लिजर्ड चाहिँ छोड्न चाह छैन, त्यो शैतानको पकड अथवा हाम्रो स्वार्थी अभिलाषाको पकड। अनि तपाईँलाई म भन्छु, यो जबसम्म मान्छेले देख्दैन नि कुन चाहिँ कुरा परमेश्वरको होइन, सबै कुरा जो पाप छ, झुट छ, ईर्ष्या छ, लोभ छ, डाहा छ, घमण्ड छ, अलिकति पनि झुट छ, त्यो शैतानबाट आउँछ, त्यो रेड लिजर हो, अनि त्यो अचम्मको कुरा हो, त्यो त्यसको बारेमा मैले अर्को दिन कुरा गर्छु। तर यहाँनिर चाहिँ समस्या के छ भनेदेखि, हामीसँग प्रचारक पनि त्यस्ता छैनन् जसले चाहिँ परमेश्वरबाट यति प्रकाश पाएको छ कि उसले बोलेको वचनमा चाहिँ साँच्ची नै शरीर र आत्मालाई छुट्याउने तरवार छ। समस्या त्यो छ, तपाईँ र मैले प्रचार गर्दा त्यो तरवार हुनुपर्छ, किन तपाईँको मेरो वचन होइन नि, जब तपाईँले परमेश्वरको वचन जस्तो छ त्यस्तै प्रचार गर्नुहुन्छ नि, त्यो एउटा तरवार जस्तो हो, त्यसले शरीर र आत्मालाई चट्टै काटिदिन्छ। शरीर भनेको चाहिँ संसारिक, आत्मा परमेश्वरको इच्छाबाट, यो नै क्रिस्चियनिटीको पहिलो कुरा हो। अनि फेरि पनि म दोहोऱ्याउँछु तपाईँलाई, मेरो विश्वासको सुरुवाती दिनदेखि नै मेरो यही सङ्घर्ष, म सधैँ माथि यसरी गए भन्दिनँ, तर परमेश्वरमा नै मेरो समर्पणता छ, मैले कुनै पनि दोस्रो झुटको काम गरेका छैन जसले गर्दा मेरो संसारिक जीवन फलिफाप होस्, तपाईँले यो कुरा म गवाईको रूपमा भन्न चाहन्छु। त्यसकारण मेरो दृष्टि, मभन्दा असल मान्छे त धेरै भेटेको छु मैले, मेरो जीवनको सबभन्दा ठुलो आशिष नै के हो भने, मैले जहाँ जहाँ जान्छु मभन्दा असल मान्छे भेट्छु, अनि तिनीहरू मेरो लागि प्रेरणा हुन्छ। अनि यहाँ पनि मैले तपाईँलाई घरिघरि भन्छु नि, हप्तामा कमसेकम 3-4 जना मेरो साथीहरू छन्, हप्ताको कुनै न कुनै दिन, एक दिन एक दिन ती मान्छेहरूसँग म प्रार्थना गर्छु, एकअर्काको सेयर गर्छु, उनीहरूले पनि आफ्नो प्रार्थना सेयर गर्छ। तर यो विषयमा यी मान्छेहरू जसँग, कतिजना त्यहाँ आएको छन् ती मान्छेहरू मसँग, होइन, तर हामीले चाहिँ मण्डलीमा विचार गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि, मिसिएको छ क्या, धेरै मान्छेहरूलाई चाहिँ यो पनि गलत छ भन्ने थाहा पनि छैन क्या, त्यही कारणले यो के भन्न खोज्या तैँले भन्या जस्तै क्या, सबै मान्छेमा त्यो मैलो लागेकै छ, अन्त आफ्नो मात्रै मैलो, अर्काको मात्रै मैलो देखाउन खोज्यो भने त बिग्रिन्छ नि त, आफ्नो आँखाको मुडो नफालेको जस्तो हुन्छ नि त। त्यस कारणले यो परमेश्वरको पवित्र इच्छाको पछाडि टोटालिटीमा ख्रिस्टलाई पछ्याउने र उहाँको शक्तिमा जिउने कुराको पछाडि हाम्रो आफ्नै कतिवटा बाधा आउँछ त्यसमा। एउटा चाहिँ अब मानिलिउँ अहिलेको मिडिया यो कतिजना मान्छेको हो, मूर्ति यो हो, कतिजना मान्छेको मूर्ति चाहिँ यो आफ्नो स्वार्थ, आफ्नो नाम, आफ्नो पैसा, आफ्नो भविष्य त्यो एउटा ठाउँमा छ, अनि कतिचोटि आफ्नो भविष्य विकास गर्दै जाने कुरालाई मान्छेले नराम्रो सोच्न मिल्दैन भन्ने नै मान्यता छ, तर त्यो कुराले कसलाई महिमा दिन्छ? अर्को शब्दमा, अस्ति भर्खर बितेको एकजना पास्टर एकदमै प्रख्यात अमेरिकामा, टिमोथी केलर, टिम केलर भन्छ, तपाईँले अनलाइनतिर खोज्नु भने टिम केलरको मेसेजहरू सुन्न सक्छ। मैले एकचोटि अस्तितिर पनि भनिसकेको छु होला, आज दोहोऱ्या भए माफ गर्नु होला। उसले भनेको एउटा रिअर्डर लभ भन्छ उसले, एउटा टपिक्स, प्रेमलाई चाहिँ रिअर्डर गर्ने भनेको चाहिँ तपाईँको प्रेम चाहिँ सबभन्दा पहिलो चाहिँ कहाँ छ त्यसलाई पहिलो ठाउँमा राख्नु पऱ्यो। धेरै मान्छेको प्रेम पहिलो चाहिँ परमेश्वरलाई होइन नि, आफ्नो इच्छालाई हो नि, त्यो पहिल्यै बनाएको एउटा एम, एउटा दर्शन, मान्छेको स्वार्थी दर्शन, अरूभन्दा नम्बर वान बन्ने, आफ्नो छोराछोरी नम्बर वान बनाउने। अब त्यसमा धेरै अरू कुरा पनि आउँछन्। त्यस कारणले प्रियहरू, हो तपाईँ र म यो संसारमा छौँ तर संसारका होइनौँ भन्ने कुरा त यसु प्रभुले भन्नुभएको छ। कोही मान्छे यसुलाई चिन्छ र अनन्त जीवन पाएको छ भने त यसुकै प्रार्थना 17 अध्याय यो अनुसार त हामी संसारका हुँदै होइनौँ। पावलले फिलिपीमा भन्छ हाम्रो नागरिकता त स्वर्गमा छ। के त्यो खालि त्यहाँ मिठो देख्नलाई, राम्रो देख्नलाई एउटा कविता जस्तो लेख्या हो त? धेरैजना मान्छेले कविता गजबले भन्छ क्या, जस्तो कतिजना मान्छेहरूले गीत गजबले गाउँछन् नि, होइन ए प्रेमको गीत, कस्तो कमिटमेन्टको गीत, भरे आफ्नो घरमा चाहिँ डिभोर्स भएर आउँछ क्या, श्रीमान र श्रीमती झगडा गरेर, होइन दुईवटा मुखुन्डो हुन्छ नि त। धेरै जस्तो संसारको मान्छे त्यही त हुन्छ नि। अब फिल्ममा खेल्ने हिरोहरू के हुन्छ, हिरोइनहरू अर्को मान्छेलाई पनि पछ्याउनु मन लाग्ने गरी रोमान्स हुन्छ, कस्तो कस्तो कस्तो, भरे उनीहरूकै 2-3 डिभोर्स भएर आउँछ। त्यो त अभिनय मात्रै भयो नि त। धेरै क्रिस्चियनहरू पनि त्यस्तै अभिनय मात्रैको हुन्छ क्या। त्यही कारण तपाईँ र मलाई त्यो अभिनय नहुनलाई के छ, परमेश्वरको वचन छ क्या। परमेश्वरको वचनले चाहिँ हामीलाई शुद्ध बनाउँछ नि। येशु प्रभुले के भन्नुभयो प्रार्थनामा, 17 अध्याय युहन्नाको 17 पदमा, यिनीहरूलाई सत्यले पवित्र गर्नुहोस् अनि तपाईँको वचन पवित्र छ। त्यस कारणले प्रियहरू, यो वचनप्रति तपाईँ र मेरो बुझाइ, वचनप्रति तपाईँ र मेरो मान्यता, समर्पणता, यो सबभन्दा ठुलो कुरा हो। अनि त्यसको विरुद्ध परमेश्वरको दर्शन, बोलावट तपाईँ र मलाई जो छ, जुन कुरो हामीले हुनुपर्ने, त्यसको विरुद्धमा मैले भने संसारको मिडियादेखि लिएर आफ्नै परिवारमा कतिचोटि मान्छेहरू हुन्छ, यदि कोही मान्छेले ख्रिस्टसँग समय बिताउँदै छैन, प्रार्थना गर्दै छैन भनेदेखि तपाईँकै परिवारको मान्छेले नि तपाईँलाई दिनदिनै फिस 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 हैरान हुने गरी कचकच गरेर कौसी मसी रुनु भने जस्तो क्या, परिवारबाट, दाजुभाइबाट, छिमेकीबाट, अनि हुँदै गर्दाखेरि अब यो पार्टीको राजनीतिबाट त भइहाल्यो, तपाईँले देखिहाल्नुभयो अरबौँ खरबौँको कुरा चलिरहेको हुन्छ, होइन गाउँको कुराहरूबाट अहिले सुनिरहेछ, कति ठाउँमा मण्डलीहरूमा चाहिँ हिन्दूवादीहरूले सताइरहेछ, धेरै किसिमको, त्यो त्यो सताउने चाहिँ येशु प्रभुको भनाइ सम्झिनुपर्छ। आत्मा शरीर मार्नेदेखि मात्रै डराउनु पर्दैन, तर आत्मा र शरीर दुवै मार्नेदेखि डराउनु पर्छ भनेर येशु प्रभुले भन्नुभएको छ। तपाईँलाई थाहा छ त्यो के भने, आत्मा र शरीर दुवै कसले मार्छ, त्यो अलिकति अप्ठ्यारो त्यसको अर्थ लगाउनु। धेरै वर्षदेखि मैले त्यसलाई राम्रोसँग ध्यान दिएर बुझाएर हिँड्छु क्या, अनि अब केही वर्ष अगाडि होला मैले पक्का बुझेँ त्यो के हो भने, आत्मा र शरीर दुइटै मार्ने चाहिँ परमेश्वर हुनुहुन्छ, शरीर मार्ने चाहिँ संसारको कुरा हो। मैले त शैतानले हामीलाई आत्मा मार्छ भन्ने ठानेको, तपाईँले परमेश्वरमा विश्वास गरेको छ भनेदेखि शैतानले तपाईँको आत्मा मार्न सक्दैन नि, किनभने तपाईँको आत्मा त परमेश्वरमा सुरक्षित छ नि। तर तपाईँले परमेश्वरको विरुद्ध काम गर्न थाल्यो भने तपाईँको आत्मा पनि मर्ने चाहिँ कहाँबाट हुन्छ, परमेश्वरबाट हुन्छ नि। जुन दिन येशु आउनुहुन्छ अनि उनीहरूको जीवनमा परमेश्वरले क्षमा दिइसक्नु भएको छैन, उनीहरूले कहिले पनि परमेश्वरको निम्ति जिया छैन भने के हुन्छ, तिनीहरू त्यो ठुलो सेतो सिंहासनको अगाडिको न्यायमा जब फेल खान्छन्, उनीहरू त कहिल्यै नम्निम्ने आगोको भट्टीमा फालिने छन् नि, होइन? डरलाग्दो कुरा हो नि। त्यसैले यो यो सबै कुराहरू हामीले राम्रोसँग बुझ्नु जरुरी छ। तपाईँलाई अब एकैचोटि म यो परमेश्वरको वचनको समय लामो समय भइसक्यो अनि आज म छोटो नै गर्छु भनेको थिएँ, त्यो पनि ठिकै हो। तर तपाईँलाई अलिकति यो उत्साहको लागि सबै कुरा म भनिरहेको छु, तपाईँलाई सचेत भएको म चाहन्छु, ब्युजीको म चाहन्छु। त्यसकारणले परमेश्वरको वचनबाट हाम्रो जीवनमा लाभ, यो आजको शीर्षक हो, परमेश्वरको वचनबाट हाम्रो जीवनमा लाभ। दोस्रो तिमोथी अस्तिको हप्ता पनि पढेको छु, यहाँनिर के छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई र धार्मिकतामा तालिम दिनलाई लाभदायक छ। यो लाभदायकको शब्द जो छ नि, धार्मिकतामा तालिम दिन ला धार्मिकताको तालिमले के कुराको लाभ हुन्छ, त्यो कुरो हामीले अलिकति गहिरेर विचार गर्नुपर्ने हुन्छ। यो लाभ हुने कुरा चाहिँ के कुरामा छ, त्यही कारणले मैले तपाईँलाई अघि सुरुमै भनेको छु, कतिजना मान्छेले आफ्नो जीवनको पहिलो ठाउँ चाहिँ परमेश्वरलाई राखेको छैन भने उसले कहिल्यै बुझ्दैन यो परमेश्वरको वचन पालनबाट हुने धार्मिकताबाट हुने लाभ, कहिले बुझ्दैन, किनभने उसको लागि लाभ त त्यो आफ्नै कुरा हुन्छ नि त। परमेश्वरलाई पहिलो ठाउँमा राखेको छ भने चाहिँ लाभ हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्म पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। हामी सिद्ध भनेको चाहिँ परमेश्वरसँग सम्बन्ध गर्न लायकको होइन, हाम्रो सिद्धता परमेश्वरबाट आउँछ। त्यसैले तपाईँलाई यो सातवटा विषय छ यहाँ, धार्मिकताको कुन अवस्थामा हामी लाभदायक हुन्छौँ, तर यो आज म तपाईँलाई सिकाउन सक्दिनँ किनभने हामीसँग टाइम पटक्कै छैन। अनि म अब परमेश्वरको अगुवाई भयो भने यो एउटा एउटा पोइन्टमा तपाईँलाई म सिकाउन चाहन्छु बाइबलको पदबाट। यहाँनिर पहिलो पोइन्ट छ, परमेश्वरको वचनबाट मानिसले कुन अवस्थामा लाभ पाउँछ भन्दाखेरि, त्यो अवस्थामा लाभ पाउन सक्छ, प्रफिट हुनसक्छ, उसलाई आशिषित हुनसक्छ, जब उसले आफ्नो निम्ति परमेश्वरको मागहरू के हो भनेर बुझ्छ। त्यही यो सबभन्दा ठुलो समस्या नै के छ भनेदेखि, मान्छेहरूले बाहिरी रूपमा अलिअलि बुझेको छ तर उनीहरूले आफ्नो हृदय त्यसमा राखेको छैन कि परमेश्वरको डिमान्ड, परमेश्वरको चाहना मेरो जीवनमा के छ। यो नबुझ्नाले नै क्रिस्चियनिटीमा अत्कल्चोपन धेरै मान्छेको जीवनमा छ, किन कसैले सिकाउँदैन होइन। मैले अघि सुरुमा भने नि, परमेश्वरको वचनको सेवा गर्ने मान्छे चाहिँ परमेश्वरको वचन जो तरवार रूपी छ त्यसले मासु र हड्डी छुट्याउने गरी, आत्मा र शरीरलाई छुट्याउने गरी काट्न सक्नु पर्यो, अथवा परमेश्वरको वचन जस्तो छ त्यस्तै बुझ्नु पर्यो। त्यो पहिलो पोइन्ट भयो। दोस्रो पोइन्ट, परमेश्वरको वचनबाट एकजना मानिसले त्यो अवस्थामा लाभ पाउन सक्छ जब उसले बुझ्छ कि उसले परमेश्वरको मागहरू पुरा गर्न आफ्नो मात्र प्रयासमा पूर्णतया असफल भएको छ भनेर थाहा पाउँछ। अब यहाँनिर यो एकदम महत्त्वपूर्ण पोइन्ट छ। यो माथिल्लो पोइन्ट के हो, परमेश्वरबाट लाभ पाउन त कमसे कम परमेश्वरले हामीबाट कस्तो खालको जीवन, कस्तो खालको आज्ञा पालन, कस्तो खालको समर्पणता चाहनु भएको छ भनेर त बुझ्नु पर्यो। धेरैचोटि मान्छेहरूले परमेश्वरको चाहना हाम्रो जीवनमा के छ भनी नै बुझ्या छैन। जब कोही मान्छेले त्यो बुझ्छ के गर्छ, मण्डलीलाई कुन कुन महत्त्व दिनुपर्ने हो, मण्डलीप्रति कस्तो खालको योगदान दिनुपर्ने हो, हरेक व्यक्तिले, कुनै पास्टर, कुनै अगुवा, कुनै अर्को व्यक्तिको लागि होइन, परमेश्वरको लागि दिनु पर्यो होइन। यो दोस्रो कुरा चाहिँ के छ भनेदेखि, परमेश्वरको वचनबाट आशिष पाउने कुरा चाहिँ जब उसले बुझ्छ, त्यो व्यक्तिले बुझ्छ कि उसले परमेश्वरको मागहरू, जुन चाहिँ मागहरू परमेश्वरले गर्नुहुन्छ, जुन कुराहरू परमेश्वरले हाम्रो जीवनबाट रिक्वायर गर्नुहुन्छ, हामी कसरी जिउनुपर्छ भन्ने कुरा, के को लागि जिउनुपर्छ भन्ने कुरा चाहनुहुन्छ, त्यो आफ्नो मात्र प्रयासमा, शारीरिक रूपमा आफ्नै प्रयासमा पूर्णतया असफल भएको छ भनेर थाहा पाउनु पर्यो। यहाँ अर्को कुरा तपाईँले बुझ्नु पर्यो, अब वचन मात्रै बुझेर पनि भएन, त्यसलाई पालन गरेर सिद्ध जीवन जिउन चाहिँ तपाईँ र मेरो आफ्नो माध्यमले, आफ्नो शक्तिले चाहिँ हुँदैन, त्यो कुरो बुझ्नु पर्यो। त्यो पहिलो, त्यो दोस्रो पोइन्ट, हाम्रो आफ्नै शक्तिमा क्रिस्चियन जीवन जिउन सक्दैनौँ। हामी जति कोसिस गरे, सिन्सियरली एकदम गम्भीरतापूर्वक कोसिस गरे पनि आफ्नो शक्तिले चाहिँ हामी असफल हुन्छौँ। त्यही कारण हामी कहिल्यै पनि भन्न सक्दैनौँ कि ऊभन्दा म राम्रो क्रिस्चियन छु, किनभने हाम्रो आफ्नो शक्तिले हुँदैन। त्यही कारण दोस्रो एफिसी 2:8-9 पदको कुरा त्यही हो, नत्र मान्छेले घमण्ड गर्थ्यो होइन। तेस्रो पोइन्ट, परमेश्वरले आफ्नो असीम अनुग्रहमा आफ्ना जनहरूको आफ्नै मागहरू पुरा गर्नको निम्ति पूर्णतया प्रबन्ध गर्नुभएको छ भनी सिकाएपछि मात्र एक मानिसले आफ्नो परमेश्वरको वचनबाट लाभान्वित हुन्छ। भनाइको मतलब तेस्रो पोइन्ट चाहिँ के छ त भन्दाखेरि, उहाँले चाहनु भएको जस्तो जिउने कुरा चाहिँ परमेश्वरको अनुग्रहमा मात्रै सम्भव छ। परमेश्वरको अनुग्रहमा, परमेश्वरले हामीलाई जुन अनुग्रह दिनुहुन्छ त्यो नै एउटा माध्यम हो, त्यो नै एउटा प्रबन्ध हो, जसले चाहिँ त्यो कुरा जब हामीले सिक्छौँ र त्यस अनुसार जिउँछौँ अनि हामीलाई परमेश्वरको वचनबाट लाभ हुन्छ। अनि यो प्रोभिजन, यो माध्यम सम्बन्धी कुरा हामीले थुप्रै सिकेका छौँ। भरपूर जीवनको सम्बन्धमा पवित्र आत्माद्वारा हामीले कति तिनवटा स्टेजमा हामीले त्यो कुराहरू सिकेका छौँ। अब यहाँनिर अर्को चारवटा पोइन्ट तपाईँलाई भन्न चाहन्छु कि परमेश्वरको वचनबाट कुनै पनि व्यक्तिले कुन अवस्थामा, यो तिनवटा पोइन्ट मलाई जहाँसम्म लाग्छ तपाईँले सम्झनु त हुन्न तर कोही कोहीले सम्झिन्छ होला, अलि जवानहरूको लागि सजिलो। चौथो पोइन्ट चाहिँ परमेश्वरको आज्ञा पालन गर्नु हाम्रो असीम कर्तव्य हो भनेर मात्र पुग्दैन, त्यो सबैलाई थाहा छ परमेश्वरको वचन पालन गर्ने, तर उहाँका आज्ञाप्रति हामीमा प्रेम छ भने मात्र हामीले परमेश्वरको वचनबाट लाभ उठाउनेछौँ। परमेश्वरको आज्ञाप्रतिको प्रेम, अब यहाँनिर यो प्रेम भन्ने शब्दले चाहिँ धेरै ठुलो भूमिका खेल्छ। तपाईँ र मैले प्रेमको बारेमा विचार गर्दाखेरि प्रेम फरक फरक छन्। अनि पहिलो कोरन्थी 13 अध्यायको प्रेम चाहिँ परमेश्वरीय प्रेम, हाम्रो शक्तिले हुँदैन तर हामी ख्रिस्चियनले पनि जिउने सही प्रेम चाहिँ पहिलो कोरन्थी 13 अध्याय नै हो। त्यो अर्को खालको बनावटी छोटकरी अस्थायी प्रेमले काम लाग्दैन, त्यो प्रेम चाहिँ परमेश्वरको आत्माको शक्तिमा आउँछ। अब दोस्रो पोइन्ट या पाँचौँ पोइन्ट तपाईँलाई, परमेश्वरको वचनबाट एकजना मानिसले त्यो अवस्थामा लाभ उठाउन सक्छ जब उसले आफ्नो हृदय र इच्छा पुरा परमेश्वरका सबै आज्ञाहरू पालन गर्न पूर्ण समर्पण गर्दछ। तर आंशिक आज्ञाकारिता कुनै पनि हालतमा आज्ञाकारिता होइन। यहाँ भनेको चाहिँ कतिजना मान्छेहरूले चाहिँ सिरियसली कतिवटा विषयहरूमा परमेश्वरको पवित्र कुरा, उहाँको आज्ञा अनुसारको जीवन ज्या हुँदैन। झुटको कुराहरू, हिसाब किताबको कुराहरू, रुपियाँ पैसाको कुराहरू, मान्छेसँग सम्बन्धको कुराहरू। अब यहाँनिर कुरा गर्दै गर्दाखेरि Romans 12:9-21 भनेको चाहिँ के हो, एउटा पक्का परमेश्वरको आत्माको शक्तिमा जिउने क्रिस्चियनले चाहिँ के गर्छ, शत्रुलाई पनि प्रेम गर्छ। अनि एकजना मान्छे करी टेम्बुङ भन्छ, के अरे करी टेम्बुङ भनेको चाहिँ यो यहुदीहरूलाई जर्मनमा धेरैजनालाई बुझाएको, उसले चाहिँ किताबहरू लेखेको छ, उसले धेरै कुराहरू हुन्छ, उसले के भनेछ भने त्यो परमेश्वर त्यो शत्रुलाई प्रेम गर्ने कुरा चाहिँ परमेश्वरले उसलाई शक्ति दिनुभयो भनेर भन्छ, एउटा गवाही दिएछ। शत्रुलाई प्रेम गर्ने शक्ति पनि परमेश्वरले दिनुहुन्छ। तर हाम्रो त के छ भनेदेखि, हामीलाई मन नपरेका मान्छेहरूलाई क्षमा गर्ने त हाम्रो इच्छै छैन नि। यो एउटा इन्ट्रेस्टिङ कुरा हो। तर तपाईँ र ममा जब परमेश्वरको आत्मा आउनुहुन्छ नि, उहाँको प्रेम आउँछ नि, उहाँको वचन आउँछ नि, हामीले हामीलाई सबभन्दा बढी धोका दिएको, दुःख दिएको मान्छेलाई क्षमा दिन सक्छौँ, उसको भलाइ गर्न सक्छौँ, उसलाई प्रार्थना गर्न सक्छौँ, उसको लागि सहयोगकी भावना लिन सक्छौँ। त्यो परमेश्वरको इच्छा हो, किनभने तपाईँ र मेरो सुरक्षा चाहिँ हामी आफैले गर्नु पर्दैन, क्या परमेश्वरले गर्नुहुन्छ। अब धेरै मान्छेहरूको विचारमा मेरो खोइरो खनिरहेछ भनेदेखि उसलाई मैले पनि त केही बदनाम गर्नु पऱ्यो, नत्र मलाई कसले सुरक्षा दिन्छ। त्यसो भन्ने बित्तिकै के भयो, तपाईँले त्यो ताल साँचो आफ्नै हातमा लिनुभयो, परमेश्वरमा राख्नु भएन। जब परमेश्वरमा राख्नुहुन्छ नि, तपाईँलाई परमेश्वरबाट आउने सुरक्षा कुनै पनि शक्तिले छुनु सक्दैन, परमेश्वरको सुरक्षाबाट चाहिँ। अब छैटौँ पोइन्ट, परमेश्वरको वचनबाट एकजना मानिसले त्यो अवस्थामा के भन्छ, त्यो अवस्थामा लाभ उठाउन सक्छ भन्दा आशिषित हुने, परमेश्वरको वचनबाट आशिषित हुने अवस्था त्यो हो जब पुरा हृदयले लगनशील भई परमेश्वरको अनुग्रहको लागि प्रार्थना गर्न उत्प्रेरित हुन्छ। अब परमेश्वरको वचन अनुसार जिउने र उहाँको इच्छा अनुसार जिउनेले पाउँछ त्यो आशिष, होइन? तर परमेश्वरको वचन अनुसार, इच्छा अनुसार उहाँको महिमामा जिउन त परमेश्वरको अनुग्रह चाहिन्छ, उहाँको शक्ति चाहिन्छ, उहाँको प्रोभिजन चाहिन्छ, उहाँको प्रबन्ध चाहिन्छ, पवित्र आत्माको सहायता चाहिन्छ। तपाईँहरू मैले आफ्नो शक्तिमा सक्दैनौँ, हामीले दोस्रोमै भनिसक्यौँ, दोस्रो पोइन्टमा, होइन? त्यस कारणले के हुन्छ, हामी प्रार्थना परमेश्वरको अनुग्रहको लागि प्रार्थनामा उत्प्रेरित, यहाँनिर के लाग्छ, पुरा हृदयले लगनशील भई परमेश्वरको अनुग्रहको लागि प्रार्थना। अब धेरैचोटि प्रार्थना हामीले विषयहरू राख्छौँ, अनि मैले कहिलेकाहीँ भन्ने गर्छु प्रार्थना भनेको चाहिँ वास्तवमा हाम्रो खाँचोको विषयहरू परमेश्वर राख्ने कुरा भन्दा पनि परमेश्वर को हुनुहुन्छ उहाँलाई हाम्रो जीवनको त्यो ठाउँमा राख्नु कोसिस गर्ने हो। जब तपाईँले परमेश्वर को हुनुहुन्छ त्यसलाई, त्यो परमेश्वरलाई तपाईँको आफ्नो जीवनको महत्त्व दिएर राख्नुहुन्छ नि, तपाईँको जीवन परमेश्वरले हेर्नुहुन्छ, तपाईँको सुरक्षा उहाँले गर्नुहुन्छ, तपाईँको खाँचो उहाँले पुर्याउनुहुन्छ। होइन भनेदेखि त बाइबलको कुरा त बेकार भयो नि, हामीले प्रार्थना गरेको सबै गरेको खालि मुखले मात्रै भन्नको लागि होइन नि। परमेश्वरको कुरा चाहिँ मुखले मात्रै बनावटी होइन, परमेश्वरले रियल नै हामीलाई सहायता गर्नुहुन्छ। सातौँ पोइन्ट र अन्तिम पोइन्ट यसमा, हामी परमेश्वरको वचनबाट त्यो अवस्थामा लाभ उठाउन सक्छौँ जब हामीले जब अहिले पनि आज्ञाकारीको इनामको आनन्द उठाइरहेका छौँ। तपाईँ अहिले नै यही जीवनमा परमेश्वरप्रति आज्ञाकारी, किनभने जब पुरा हृदयले केवल परमेश्वरको महिमा र इच्छा खोजा छ भनेदेखि चाहिँ कसैले तपाईँको बारेमा बदनाम गरेर, कसैले केही भनेर, कसैले केही गरेर, यो सबै कुराप्रति तपाईँको ध्यानै जाँदैन, तपाईँलाई मतलबै लाग्दैन। होइन एकचोटि मार्टिन लुथर प्रार्थना गरेर अनि झुकाएछ अरे, क्या निदाउन लाएछ अरे, अनि भयङ्कर हल्ला उठेछ अरे, अनि त्यसपछि ऊ त्यसपछि ऊ चाहिँ बिउजेर यसो माथि हेरेको चाहिँ छानामा चाहिँ शैतानहरू उसलाई डिस्टर्ब गर्नलाई एकदम उफ्रिरहेको रहेछ अरे। अनि मार्टिन लुथरले त्यतिखेर के भनेर, ए त पो भनेर चुप लाएर फेरि आनन्द संस्कृत, किनभने परमेश्वरप्रतिको जो भरोसा छ नि त्यो शैतान त के हो होइन, त्यो तपाईँ र मलाई त्यो भरोसा चाहिँ उहाँले नै दिनुहुन्छ। हामीले उहाँमा खोज्यो भने उहाँले नै हामीलाई भरोसा दिनुहुन्छ। त्यसकारणले परमेश्वरको वचनको कुरा गर्दै गर्दा, अनि यहाँ परमेश्वरको वचनको बारेमा तपाईँलाई एउटा सुनिँदैन
सुनिरहेछ यहाँ हाम्रो रेडमी
जय मसी, अहिले होइन पछि म प्रचार गरिरहेको छु, यु हेभ टु वेट ओके। आई वान्टेड टु सी यु सो लङ, यु डिडन्ट कम टु सी मी वेन आई वाज इन नेपाल, एनिवे नाइस टु सी यु, तर यो वचनको बेलामा चाहिँ वचन सिद्धाउनु है त।
ऊ चाहिँ आज जाँदैछ क्रोसिया,
ए ल क्रोसिया
हजुर,
अहिले हिँड्न लागेको, अर्को
हजुर
20 मिनट पर्खिने फुर्सद छैन,
हजुर, अलिक धेरै बिजी बिजी छ
ए ल ल राम्रो हो, म प्रार्थना गर्छु। अस्ति म नेपालमा हुँदा चाहिँ तिमीलाई देख्ने धेरै इच्छा गरेको थिएँ, तिमी आएको दिन पनि मैले भेटिनँ, वाट एभर ह्यापन्ड यु नो,
हजुर
गड नोज, आई ट्रस्ट गड फर यु ओके। परमेश्वरले
थ्याङ्क यू,
बाटोमा डोर्याउनु भएको होस्, अनि हामीले कहिले पनि परमेश्वरको इच्छाबाट दाहिने बायाँ जानु हुँदैन। ल खुसी लाग्यो, फेरि मसँग कुरा गर न अर्को दिन, अहिले त मेसेन्जरबाट संसारको जुन ठाउँमा छ भिडियो कुरा गर्न मिलिजान्छ नि त, इट जस्ट ह्याभ टु बी इफ यु डिजायर यु नो, 24 घन्टामा 5-10 मिनट त निस्किन्छ नि, इफ यु डिजायर सो देन यु क्यान डु इट, सो ह्याभ अ बेस्ट ट्राभल, सेफ एभ्रिथिङ। क्रोएसिया भनेपछि त टाढै पऱ्यो, एनिवे है त ल, लेट्स लेट्स गेट इन, हुन्छ धन्यवाद आनन्द, ल ठिकै छ, इट्स इट्स ओके। हामी परमेश्वरको वचन सम्बन्धी कुरामा कुरा गरिराखेका छौँ, तपाईँलाई मैले सातवटा पोइन्टको बारेमा भने परमेश्वरको वचनबाट, अनि यो सातवटा पोइन्टको पुरा मेसेज छ सातवटा, अब तपाईँलाई त्यो मैले दिनलाई भ्याउँदिनँ, त्यही कारणले मलाई टाइम नै हुँदैन। र आज म मार्टिन के भन्छ यो चाहिँ कसको भने लुथर, लुथरको कुरा गर्दै थिएँ नि, लुथरको, मार्टिन लुथरको यो एउटा कोट परमेश्वरको वचन सम्बन्धको बारेमा, अनि धेरै कोट छ, धेरैवटा कुरा छ परमेश्वरको वचनमै पनि यो कुराहरू छ, तर तपाईँलाई म अब यो पढ्न चाहन्छु। परमेश्वरको वचनबाट लाभ हुने कुरा चाहिँ परमेश्वरको वचनबारे मार्टिन लुथरले भनेका छन्, परमेश्वरको वचन सही मतलब, परमेश्वरको वचनको सही मतलब के हो भन्ने वचन आफैले प्रष्ट र निश्चयता साथ पूर्णतामा दिँदछ, भनेको चाहिँ परमेश्वरको वचनको बारेमा चाहिँ त्यसको अर्थ, त्यसको मतलब, त्यसको मान्यता वचनबाटै, जहिले पनि हामी बाइबलबाटै सबै कुरा बुझ्न सक्छौँ, बाहिरबाट अरूको कुरा ल्याउनु पर्दैन। जस्तो परमेश्वरको अस्तित्वको बारेमा बाइबलमा नै जुन येशु प्रभुले भनेका कुराहरू र येशु प्रभुको बारेमा जे कुरा पुरानो नियमदेखि भविष्यवक्ताहरूदेखि परमेश्वर आफै बोल्नु भएको छ, त्यही कारण बाइबललाई प्रमाणित गर्नलाई चाहिँ कुनै अरू मान्छेको बुद्धि चाहिँदैन, क्या बाइबल आफैले गर्छ, त्यो कुरो महत्त्वपूर्ण छ। त्यसैले परमेश्वरको वचनले चाहिँ वास्तवमा सबै कुराको सही अर्थ दिन्छ। अघि सुरुमा मैले तपाईँलाई वचनप्रति हाम्रो ध्यान के हुनुपर्छ भन्ने कुराहरू बुझाउँदै थिएँ। सबै कुराको वचनबाट नै जाँच न्याय सबै कुरा खुल्ला रूपमा आफै प्रकट गर्दछ। अर्को शब्दमा भन्दा, यदि तपाईँ परमेश्वरको वचन प्रष्ट बुझ्नु भएको छ भने तपाईँ संसार के हो भन्ने बुझ्नुहुन्छ। अब यहाँनिर संसार के हो भने बुझ्यो, कसले बुझ्या छ? जसले वचन बुझ्छ त्यसले बुझ्छ, किन परमेश्वरको वचनले जे भन्छ संसारको बारेमा। यहाँ संसार भन्दाखेरि चाहिँ संसारको सिस्टम, संसार एउटा ग्लोब भयो होइन, संसार एउटा मानिसहरू भयो। अर्को तेस्रो संसार चाहिँ बाइबलमा पटक पटक त्यसको बारेमा नै छ। संसारलाई प्रेम गर्ने चाहिँ परमेश्वरको प्रेममा रहँदैन। पहिलो योहन्ना 2 अध्यायमा त्यो संसारिक कुराहरूको बारेमा लेखेको छ, परमेश्वरको इच्छा गर्ने चाहिँ कहिले मर्दैन, सधैँ रहिरहन्छ। संसारलाई प्रेम गर्ने मा चाहिँ परमेश्वरको प्रेम हुँदैन त्यहाँनिर छ। त्यस कारणले यहाँनिर परमेश्वरको वचन हामीले प्रष्ट बुझ्यो भने संसार के हो भन्ने बुझ्न सक्छ। परमेश्वरको वचन सही मतलब बुझ्नेले मानव जाति, वाट इज म्यान काइन्ड, त्यसको सम्बन्धमा सही अर्थ बुझेको हुन्छ। अनि मतलब परमेश्वरको वचनको सही अर्थ बुझ्नुको विश्व दृष्टिकोण, बुझ्नेको विश्व दृष्टिकोण चाहिँ क्रिस्चियन विश्व दृष्टिकोण भन्छ, क्रिस्चियन वर्ल्ड भ्यू। क्रिस्चियन वर्ल्ड भ्यू कसको हुन्छ? जसले परमेश्वरको वचनको सही अर्थ लगाउन सक्छ। मान्छेहरू हरेकको एउटा वर्ल्ड भ्यू हुन्छ। वास्तवमा तपाईँलाई मैले भन्नुपर्दाखेरि मान्छेहरूले जुन खालको क्रियाकलाप देखाउँछ नि होइन, उदाहरणको लागि यही सङ्गतिमा भ्यायो भने आउने, नभ्याए भने नआउने, कमसेकम कोही कोही तपाईँहरू भ्याउनुहुन्न तर तपाईँले खबर गर्नुहुन्छ, त्यो एकदम ठिक छ, किन हामी सबैलाई सधैँ फुर्सद हुँदैन। तर कतिजना मान्छेहरू रिपिटेड नट कमिङ बिकज देयर वर्ल्ड भ्यू इज डिफरेन्ट, राइट, देयर दृष्टिकोण फरक छ। त्यो समझ किन फरक हुन्छ? वचन नबुझेर। जो मान्छेले वचन बुझ्छ त्यसले परमेश्वर बुझ्छ, संसार बुझ्छ। अनि यहाँनिर तपाईँलाई अर्को, परमेश्वरको वचनको सही अर्थ बुझ्ने जीवन के हो भन्ने बुझ्छ, मृत्यु के हो, अनन्तता के हो भन्ने प्रश्न बुझेको हुन्छ। परमेश्वरको वचनको बुझाइले हामी यो संसारमा कुन उद्देश्यको लागि सृष्टि भएका हौँ, हाम्रो उद्देश्य, हाम्रो जीवनको उद्देश्य भनेको त हामी त्यसमा त रात दिन लाग्नु पऱ्यो नि। जब प्रभुको वचन पालन गरिन्छ त्यो परमेश्वरको उद्देश्यमा हामी लाग्दछौँ होइन भन्ने कुरा हामीले बुझ्दछौँ। परमेश्वरको वचन को बुझाइले येशु को हुनुहुन्छ र के उद्देश्य लिएर संसारमा आउनुभएको हो, उहाँले मानिसको उद्धारको लागि के गर्नुभयो, अनि मुक्ति के हो, वाट इज सेल्भेसन, र उहाँले दिनुहुने उद्धार कसरी प्राप्त गर्ने भन्ने कुरा बुझेर येशुलाई व्यक्तिगत रूपमा चिनेको हुन्छ र परमेश्वरबाट नयाँ गरी जन्मिएको हुन्छ। परमेश्वरको वचन बुझ्नाले यतिका सबै कुराहरू हुन्छ। अनि जो मान्छेले परमेश्वरको वचन यो प्रकारले लिएर परमेश्वरबाट जन्मिएको हुन्छ त्यो मान्छेको जीवनमा परमेश्वरको कुरा देखिन्छ, उनीहरूको मण्डलीप्रतिको समर्पणता, उनीहरूले जिउने दिनदिनको जीवन, उनीहरू हरेक विषयमा मान्छेसँग सम्बन्धदेखि लिएर उनीहरूको आफ्नो काम, रुपियाँ पैसा, सब कुराहरूमा, उनीहरूको नैतिक जीवन, आत्मिक जीवन, सब कुराहरूमा परमेश्वरको सत्यता हुन्छ। जब त्यहाँनिर सत्यता हुँदैन प्रियहरू, यहाँ एउटा कुरा प्रष्ट बुझ्नुपर्छ, चर्च जाने, बप्तिस्मा लिने, अझ परमेश्वरको वचन प्रचार गर्ने, यो सबै कुराले तपाईँ र म परमेश्वरलाई चिनेको र मुक्ति पाएको त्यो त्यो सर्टिफिकेट होइन। परमेश्वरलाई चिनेको व्यक्ति भनेको चाहिँ परमेश्वरलाई जन्मिन्छौ, परमेश्वरलाई चिन्छौ, उसको जीवनमा परमेश्वर पहिलो स्थानमा रहनुहुन्छ, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यही कारणले धेरै मान्छेहरू तपाईँले देख्नुहुन्छ नि गलत कामहरू पनि गरिरहेछ होइन, होडबाजी गरिरहेछ, झगडा गरिरहेछ, भित्र र बाहिर दुई किसिमको राजनीति गरिरहेछ, अनि पक्का क्रिस्चियन होइन। इट्स अल बाइबलले क्लियर भनेछ, उनीहरूले ख्रिस्टलाई चिनेको छैन। एक दिन येसुको अगाडि उभिँदाखेरि उनीहरूलाई येसु प्रभुले भन्नुहुनेछ, तिमीहरूलाई म चिन्दिन। त्यस कारण त्यो महत्त्वपूर्ण कुरा हो। अनि यही कुरा तपाईँलाई मैले यहाँनिर परमेश्वरको वचन सम्बन्धी अघि नै कुरा गरिसकेको छु। परमेश्वरको वचनको सम्बन्धमा एक दुईवटा कुरा भनेर म सिद्धाउँछु। अनि परमेश्वरको वचन बुझ्दाखेरि नै संसारको बारेमा, उद्धारको बारेमा, येसुको बारेमा, हाम्रो आफ्नै बारेमा, हाम्रो खाँचोको बारेमा र अनन्तताको स्वर्गको बारेमा, परमेश्वर आफ्नै बारेमा। जबसम्म हामीले परमेश्वरकै बारेमा केही कुरा जान्दैनौँ, हामी सबै कुरा बुझ्न सक्दैनौँ। हाम्रो दृष्टिकोण, वर्ल्ड भ्यू, वास्तवमा मान्छेको दृष्टिकोण, मान्छेको वर्ल्ड भ्यू भनेको चाहिँ उसले हेर्ने एउटा एउटा के भन्छ त्यसलाई, त्यो ग्लास भन्छ, त्यो चस्मा जस्तो। हरेक व्यक्तिको चस्मा हुन्छ, उसको मानसिक के भन्छ त्यसलाई, उसको समाजको चस्मा। अनि मान्छेले गर्ने काम चाहिँ उसले समाज कस्तो छ, के चस्माले विचार गर्छ, उसको वर्ल्ड भ्यू भन्छ अङ्ग्रेजीमा, दृष्टिकोण महत्त्वपूर्ण छ। त्यही कारण हामीलाई परमेश्वरको वचनले रूपान्तरण भनेको चाहिँ ट्रान्सफर्म गर्नुपर्छ। पहिला हामी जस्तोसुकै मान्छे भए पनि परमेश्वरको वचनबाट आत्माले नयाँ जन्म पाएपछि हामीमा ख्रिस्ट बनिनु पर्यो, ख्रिस्टको चरित्र। वास्तवमा यो चेलाहरूको बारेमा कुरा गर्दै गर्दा यो प्रेरित युहन्ना, जसले युहन्नाको सुसमाचार पहिलो दोस्रो युहन्ना र प्रकाशको पुस्तक लेखे, उनी सबभन्दा जवान थिए यो प्रेरितहरूमा। र जुन बेलामा उनी येशु प्रभुलाई भेट्दै थिए, उनको नाम नै के थियो, रोरिङ थन्डर कि के भन्छ, एकदम जोसिलो, एकदम कराउने। हामी धेरै त्यस्ता छौँ, एकदम इमोसनले गर्ने। तर तपाईँ र म जब परमेश्वरको वचन र पवित्र आत्मामा परिवर्तन हुन्छौँ नि, अब युहन्नालाई पछि त्यसरी चिनिँदैन, उनी त प्रेमको चेला भनिन्छ। उनले लेखेका वचनहरू पढ्दाखेरि जहिले पनि मेरा प्यारा नानीहरू भनेर लेखेका हुन्छ, त्यस्तो खालको अब त्यहाँ त्यस्तो जोस, त्यस्तो खालको त्यो आवेग छैन, इमोसन छैन। त्यसै त्यो के भयो, परमेश्वरबाट परिवर्तन भयो, त्यो रूपान्तरण भयो। त्यस कारण त्यो महत्त्वपूर्ण कुरा छ। भजन सङ्ग्रह 19:1-2 छ, आकाशले पृथ्वीका महिमाको वर्णन गर्छ, तारा मण्डलले उहाँका हातको सिपको वर्णन गर्छ, हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। परमेश्वरको बारेमा सृष्टिहरूबाट पनि हामी पत्ता लगाउँछौँ, तर परमेश्वरको वचनमा सबै कुरा परमेश्वरले चाहनु भएको र अरू कुराहरूको अवस्था सबै हामीलाई सिकाइएको छ। भजन सङ्ग्रह 16:21, तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। यो दाउदले परमेश्वरको बारेमा भन्छ, तर यो सबै कुरा हामीले परमेश्वरको वचनबाट देख्न सक्छौँ। भजन सङ्ग्रह 19:7-11 परमप्रभुको व्यवस्था सिद्ध छ, यहाँ दाउदले व्यवस्था भनेको परमेश्वरको वचन, प्राणलाई पुनर्जीवित गराउने परमप्रभुको कानुनहरू विश्वसनीय छन्, निर्दोषलाई बुद्धिमान तुलाउने परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने परमप्रभुको भय स्वच्छ छ। अनि यो परमप्रभुको भयको कुरा गर्दाखेरि हितोपदेशकमा लेखेको छ, परमेश्वरको भय मान्नु ज्ञानको पहिलो खुड्किलो। त परमेश्वरको भय भनेपछि चाहिँ के हुन्छ भने उहाँप्रतिको आदर। जब परमेश्वरलाई आदर गरिन्छ नि, त्यसले के गर्छ, परमेश्वरको विरुद्ध केही काम गर्दैन, परमेश्वरको इच्छाको विरुद्ध केही गर्दैन। त्यो कुरा हो, त्यो डर भन्ने भन्दा पनि परमेश्वरप्रतिको इज्जत हो। जस्तो बाबुआमाको आदर गर्नेले के गर्छ, बाबुआमाको इच्छा विरुद्ध केही गर्दैन, अनन्तकालसम्मै स्थिर रहनेछ परमेश्वरको वचन, होइन? अनि यहाँ के छ, परमेश्वरको भय स्वच्छ छ, अनन्तकालसम्म स्थिर रहनेछ, परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्, सुनभन्दा पनि ती बढी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढी, आकाशबाट टप्कने महभन्दा पनि गुलिया, तीबाटै तपाईँको दासले चेतावनी पाउँछ, ती पालन गर्दा ठुलो इनाम मिल्नेछ। अब भजन सङ्ग्रह र पुरानो नियममा धेरै नयाँ नियममा वास्तवमा परमेश्वरको वचनको बारेमा धेरै ठाउँ लेखिएको छ, तपाईँलाई 1-2 मैले यहाँ राखेको। भजन सङ्ग्रह 119:105 के छ, तपाईँका वचन मेरा गोडाको निम्ति बत्ती र मेरो खुट्टाको निम्ति ज्योति। हाम्रो अगुवाई गर्ने, हामीलाई डोर्याउने कुरा सम्पूर्ण परमेश्वरको वचनबाट हुन्छ भनेर हामी विचार गर्छौँ। सरसर्ती यहाँ 1-2 बाइबल पद र 1-2 कुरा राखेको छु, तपाईँलाई म पढ्न चाहन्छु। यो प्रिभिलेज, प्रिभिलेज विशेषाधिकार भन्दो रहेछ यो इन्टरप्रिटेसन गर्दा, हामीले प्रिभिलेज चाहिँ अहोभाग्य भनेर इन्टरप्रिटेसन गर्छौँ, होइन? तर यहाँनिर Luke 12:41 के छ, तब प्रभुले भने, हे प्रभु, पत्रुसले भने, हे प्रभु, के यो दृष्टान्त हाम्रै निम्ति मात्र बताइएको हो कि अरू सबैको निम्ति? अनि त्यो प्रश्न उनले गरेको कुरा चाहिँ के छ भने यो प्रिभिलेज, जब मानिसले परमेश्वरले एउटा दृष्टान्त, एउटा भेद, एउटा सत्यता प्रकट गर्नुहुन्छ, उसले जान्दछ, उसको लागि त्यो प्रिभिलेज हुन्छ, किनभने अरूले नजानेको कुरा, त्यही कुरा मैले यहाँ लेख्छु, टु सी अपर्च्युनिटी इज अ प्रिभिलेज टु सी वाट अदर्स डु नट सी. अनि कतिचोटि मान्छेहरूले अपर्च्युनिटी भनेको चाहिँ धेरै मौकाहरू, धेरै, यो एउटा दर्शन जस्तो, कतिचोटि सेवकाईको पनि एउटा दर्शन हुन्छ. अनि त्यही कारणले तपाईँ र म जहिले पनि उत्साहित हुनुपर्छ. त्यही मैले अघि सुरुमा भन्दै गरेको, हामी ख्रिसमा नआउँदै अथवा ख्रिसमै आइराखेको अवस्थामा पनि परमेश्वरको दृष्टिकोणबाट नबनाएर हामी आफ्नै दृष्टिकोणबाटको समझ बनाउँछौँ, हाम्रो दृष्टिकोण बनाउँछौँ. त्यो दृष्टिकोणले जिउने मान्छेहरूले अपर्च्युनिटीलाई अर्कै प्रकारले देख्छ, तर परमेश्वरको आँखाबाट देख्ने अपर्च्युनिटी चाहिँ एउटा प्रिभिलेज हो, किनभने त्यो अरूले देख्दैन. सबै मान्छेलाई परमेश्वरले एउटै दर्शन दिनुहुन्न, त्यही कारणले कहिलेकाहीँ दर्शन पाएको मान्छेहरूले धेरै कुराहरू भन्न सक्छ, अनि त्यो सबैलाई थाहा हुँदो रहेछ भन्ने कुरो मैले बुझेको छु. मैले एकदम धेरै मान्छेसँग कुरा गरेको छु त्यसको बारेमा, कसरी परमेश्वरबाट प्राप्त अहोभाग्य अवसरको आशासले हामी परमेश्वरको नजिक डोऱ्याइन्छौँ, जुन चाहिँ अहोभाग्य आशास तपाईँ र मेरो निम्ति सेन्स अफ प्रिभिलेज के हो, परमेश्वरले हामीलाई देखाउनु भएको तपाईँहरूको मेरो निम्ति सबभन्दा ठुलो मौका के हो. आज यो संसारमा छँदाखेरि परमेश्वरको लागि जिउनु, उहाँको निम्ति दर्शन देख्नु, चाहे जेसुकै होस्, त्यो त वास्तवमा 24 घन्टा त्यसले हामीलाई निगरानी गर्नुपर्ने हो. तर धेरै जस्तो मान्छे चर्च जाने बेलामा मात्रै बोल्छन्, प्रचार गर्ने बेलामा मात्रै बाइबल पढ्छन् होइन, अथवा कसैले प्रचार गर्दा मात्रै सुन्छन्, तर हाम्रो जीवनै बाइबलले डुब्नु पर्ने हो. यहाँ याकुब 1:17 के छ, हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, अथवा परमेश्वरले दिएको यो वरदान ज्योतिका पिताबाट आउँछ, बदलिरहने छाया जस्तो उहाँमा कुनै हेर फेरबदल हुँदैन भनेको चाहिँ परमेश्वर सदा सर्वदा एकनाश हुनुहुन्छ. त्यसैले तपाईँ र मलाई परमेश्वरको वचनले पहिला के भनेको हुन्छ, अहिले पनि त्यही हुन्छ, पछि पनि त्यही हुनेवाला छ. तपाईँ र मैले गरेको काम परमेश्वरको नियम अनुसार, उहाँको वचन अनुसार, उहाँको आत्मा अनुसार, ज्योति अनुसार एप्रुभ भएन भनेदेखि समस्या हुन्छ होइन. यहाँनिर अर्को पद पढ्न चाहन्छु, एफिसी 3:20-21, उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्. यहाँनिर पावलले एफिसीको विश्वासीहरूलाई लेख्दै गर्दा, त्यहाँको मण्डलीलाई लेख्दै गर्दा के भन्छन्, जुन तपाईँ र ममा परमेश्वरले राख्नु भएको योजना जो पुरा हुन्छ नि, त्यो सबै उहाँको शक्ति अनुसार पुरा हुन्छ, त्यो कुराले उहाँलाई महिमा होस्, मण्डलीमा पुस्ता पुस्तासम्म ख्रिस्ट येशूको सदा सर्वदा महिमा होस्. तपाईँ र मेरो जीवनमा परमेश्वरको बोलावट, परमेश्वरको महिमा गर्नु, त्यो सम्बन्धी पद मैले राखेको छैन, तर सबभन्दा पहिलो उद्देश्य हामीलाई उहाँले बनाउनु भएको चाहिँ परमेश्वरको महिमा गर्नु नै हो. अर्को कुरो आश्चर्य, वन्डर भन्छ, कुन प्रकारको विश्वासको आभासले अथवा त्यसको सेन्सले परमेश्वरप्रति अझै अचम्भित हुन बल पुर्याउँछ भनेको चाहिँ, परमेश्वरप्रति अचम्भित भनेको चाहिँ बाइबलमा तपाईँले पढ्नुभयो भने धेरै जस्तो मान्छे जसले येशूलाई भेट्थे तिनीहरू अचम्ममा पर्थे, उनीहरू अक्क न बक्क हुन्थे, भनेको मतलब यस्तो त कहिल्यै सुनेको थिएन. वास्तवमा तपाईँ र मेरो परमेश्वरप्रति त्यस्तो अचम्भित एउटा सोच हुनुपर्छ कि उहाँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ, तर तपाईँ र मलाई प्रेम गर्नुहुन्छ नि, उहाँको वचन अनुसार प्रष्ट लेखेको छ. अर्को यहाँ रोमी 12:1-3, हामीले धेरैचोटि सुनेको पद हो यो, धेरै दोहोऱ्याइन्छ यसको बारेमा, परमेश्वरको बारेमा कुरा गर्दै गर्दा यहाँ रोमीको विश्वासीहरूलाई पावलले लेख्दै गर्दा, यसैले दाजुभाइहरू र दिदीबहिनीहरू, मैले अर्कै अनुवादबाट लिएको छु यहाँ, केही गर भनेर म बिन्ती गर्दछु, परमेश्वरले हामीलाई ठुलो दया देखाउनु भयो, परमेश्वरको अनुग्रहलाई ध्यानमा राखी भन्ने अर्को बाइबलमा छ, उहाँले ठुलो दया अनुग्रह गर्नुभयो, यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर. अब यो पदमा तपाईँले के हुन्छ भने, तपाईँ र मेरो निम्ति परमेश्वरको इच्छा चाहिँ हामी आफैलाई अर्पण गर्ने, त्यो चाहिँ एउटा बलिदानको रूपमा, मृत होइन जीवित, मृत रूपमा होइन, जीवित भन्नु त्यो, यसको बारेमा मसँग अहिले समय छैन बताउनलाई। तर यहाँनिर एउटा देखाउनु पर्ने कुरा के छ भने, परमेश्वरले हामीलाई ठुलो दया देखाउनु भयो। यो जीवित बलिदानद्वारा अर्पण हुने कुरा चाहिँ परमेश्वरले देखाएको ठुलो दयाको आधारमा हुन्छ। हामीले उहाँलाई अर्पण गर्ने कारण पनि परमेश्वरको अनुग्रह हामीमा आएको कारण मात्रै गर्न सक्छौँ। त्यो परमेश्वरको अनुग्रहबाट हामी त्यो कुरा गर्न सक्छौँ। अनि त्यसपछि यही तिमीहरूको आत्मिक उपासना हो, परमेश्वरको अनुग्रहको शक्ति। अर्को शब्दमा, परमेश्वरले दिनुभएको सहायताबाट हामी उहाँलाई आफैलाई जीवित रूपमा दिन सक्छौँ, मृत रूपमा होइन। तपाईँ र म परमेश्वरको निम्ति जीवित अर्पण गर्नुपर्छ। संसारिक स्तरमा आफूलाई परिवर्तन नगर, अर्को अनुवादमा के छ, संसारको ढाँचामा नचल भन्ने छ, होइन? संसारी परि कतिजना मान्छे संसारिक स्तर, संसारिक के भन्छ यहाँ, परमेश्वरलाई प्रसन्न हुने यो संसारिक स्तरमा, त्यही स्तरबाट कहिले पनि अर्को स्तरमा परिवर्तनै भएको छैन। पहिला त त्यो हुनु पर्यो, यहाँनिर चाहिँ संसारिक स्तरमा चाहिँ तिमीले नचल, होइन? तर विचारको नयाँ बाटो अप्नाएर यहाँनिर विचार परिवर्तन गर्ने कुरा छ। त्यसले कुनै पनि व्यक्ति क्रिस्चियन भन्छ, उसको वर्ल्ड भ्यू, उसको दृष्टिकोण, उसको सोच, उसको चाहना कुनै पनि विषयमा परमेश्वरको वचन अनुसार बदलिनु पर्यो, क्रिस्चियन वर्ल्ड भ्यू हुनु पर्यो। यो कुरो जाँच्ने कुरा हो। सो विचार, विचारको नयाँ बाटो हुनु पर्यो, अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर, भित्रदेखि परिवर्तन हुनु पर्यो, त्यो चाहिँ क्रिस्चियनको रूपमा। त्यही कारणले जब त्यस्तो परिवर्तन हामीमा हुन्छ, मान्छेहरूले हामीमा ख्रिस्ट देख्न सक्छ। विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर, अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मनपर्छ, र सम्पूर्णता के हो, आफ्नै परमेश्वरको इच्छा पत्ता लगाउन समर्थन हुनेछ, समर्थक समर्थ हुनेछौ। परमेश्वरको इच्छा पत्ता लगाउनु, परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएको छ, म तिमीहरूलाई यसैलाई, तिमीहरू सबैलाई भन्छु, आफू जे छौ त्योभन्दा बढ्ता आफैलाई नसम्झ। अघि तपाईँलाई मैले भनेको थिएँ, कतिचोटि मान्छेहरूले के गर्छ, सकेसम्म आफूलाई चाहिँ अरूभन्दा माथि राख्न खोज्ने, अनि कतिचोटि मान्छेहरू आफ्नो नाम माथि उचालेको थाहा पाएन भने चित्त दुखाएर त्यहाँदेखि सायद त्यहाँ उठेर हिँड्ला अथवा फेरि आउँदैन। त्यो खालको मान्छे के हो, ऊ कहिले पनि येशूको निम्ति आफ्नो स्वार्थ मारेकै छैन, येशूको क्रुस बोकेकै छैन। यो बाइबल हामीले बोकेका छौँ, पढेका छौँ, विश्वास गरेका छौँ, यसले चाहिँ हामीलाई येशूमा जिउन सिकाउँछ, हामी आफै जिउने होइन। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेका छौ, त्यो स्वयं हेर। परमेश्वरले दिएको विश्वासको आधारमा बाँचेको छ कि छैन त्यो हेर भन्ने कुरा चाहिँ यहाँनिर छ। अर्को करेज, साहस। विश्वास, आशा र प्रेमले कसरी साहसलाई प्रोत्साहन गर्छ, यो विश्वास, आशा र प्रेम चाहिँ पहिलो कोरन्थी 13 अध्यायमा जब प्रेमको कुराहरू आउँछ, त्यहाँ अन्तिममा 13 पदमा छ, विश्वास, आशा र प्रेम चाहिँ अन्तसम्म रहन्छ, तर त्यसमध्येमा पनि प्रेम अन्तसम्म रहन्छ। त्यसैले एउटा कुरा के हुन्छ भने नि, पक्का क्रिस्चियनमा चाहिँ प्रेम चाहिँ हुन्छ हुन्छ, त्यो प्रेम चाहिँ शत्रुलाई पनि हुन्छ। अनि त्यही कारणले पक्का क्रिस्चियनले चाहिँ उसलाई मन नपरेका व्यक्तिलाई पनि प्रेमै गर्छ। जसले प्रेम गर्छ उसले कहिले पनि खराबी र गलत काम त्यसको विरुद्धमा गर्दैन, कहिले कुरा काट्दैन, बुझ्नुहुन्छ? यो सबै कुरा तपाईँ र म हामी आफ्नै लागि हो। सो पहिलो कोरन्थी 1 अध्यायको 3 र 4मा यस्तो लेखेको छ, हाम्रो प्रभु येशू ख्रिस्टका परमेश्वर तथा पिता, करुणामय पिता र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्, उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौँ। अब यो सान्त्वना दिने कतिजनामा, त्यसको बारेमा धेरैवटा कुरा छ। कतिजना मान्छेहरूले बनावटी पनि गर्छन्, कतिजना मान्छेहरूले फाइदा नहुने ठाउँमा सान्त्वनाको कुरै छैन। तर तपाईँ र म साँच्ची नै ख्रिस्का हौँ भने हामीमा केही परिवर्तन भएको हुन्छ। यो प्रेरणा, मोटिभेसन, यो अगुवापनको कुरा गर्दाखेरि चाहिँ तपाईँ र ममा यी जतिवटा शब्दहरू मैले भन्दैछु नि, यो शब्दहरूमा हामी सही क्रिस्चियन वर्ल्ड भ्यूमा हुन्छौँ। मोटिभेसन, प्रेरणा, के आफ्नो वरदानको पहिचानले अरूको निम्ति सहयोग गर्न उत्साह दिन्छ? जरुर दिन्छ। अनि यो वरदान भनेको चाहिँ पवित्र आत्माको वरदान। अनि कोही व्यक्तिमा साँच्ची नै ट्यालेन्ट हुन्छ, बोल्ने तरिका हुन्छ, उसले मेहनत गरेर विकास गरे हुन्छ, त्यो सबै कुरा वरदान हुने। वरदान चाहिँ पवित्र आत्माबाट आउने परमेश्वरीय शक्तिको कुरा हो। अनि पहिलो कोरन्थी 12:4, 5, 6, 7मा यस्तो लेखेको छ वरदान सम्बन्धमा, वरदानहरू विभिन्न किसिमका छन् तर पवित्र आत्मा एउटै हुनुहुन्छ, सेवाहरू धेरै थरीका हुन्छन् तर प्रभु एउटै हुनुहुन्छ। कामहरू धेरै किसिमका छन् तर उनै परमेश्वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्छ। अब यहाँनिर कुरा के आउँछ भने कतिजना मान्छेहरूले चाहिँ मण्डलीमा एउटै काम खोजिरहेको हुन्छ, एउटै भूमिका। मैले बुझ्या छु धेरै जस्तोलाई मण्डलीको काम भनेको चाहिँ त्यहाँ अगाडि उभिएर प्रचार गर्ने कि वर्सिप लिड गर्ने कि सङ्गतिलाई लिड गर्ने, योभन्दा अर्को कुनै पनि तिनीहरूको दिमागमा खुलेको हुँदैन। तर वरदान भनेको धेरै फरक कुरा हो। त्यो तिनवटा काम मैले भने नि, वर्सिप लिड गर्ने, वास्तवमा वर्सिप लिड गर्ने र मण्डली सङ्गति लिड गर्ने कुरा पनि एउटै हो। खासमा धेरै जस्तो म त्यहाँ बेथानीमा पास्टर हुँदाखेरि जसले मण्डलीलाई त्यो लिडिङ गर्छ त्यही नै वर्सिप लिडर हो। अहिले हाम्रोमा फरक फरक गर्ने चलन सुरु भएको छ, होइन? मेरो त्यसमा केही भन्नु छैन। मुख्य कुरा चाहिँ परमेश्वरको महिमा गर्नु पऱ्यो, अनि मुखबाट र बोलीबाट होइन कि मनबाट, हृदयबाट, जीवनबाट, होइन? त्यस कारणले यहाँनिर सेवाको कुरा गर्दै गर्दाखेरि उनै परमेश्वरले हरेकलाई काम गर्ने प्रेरणा दिनुहुन्छ, हरेकलाई फरक फरक वरदान दिनुहुन्छ। सबैको हितका लागि नै पवित्र आत्माको काम प्रकट, पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिएको छ। अनि त्यो वरदानहरू जो छ फरक फरक छन्, एउटै खालको काम होइन। सबभन्दा ठुलो वरदान त हरेक व्यक्तिले पाउने त येशूलाई नचिनेहरूलाई सुसमाचार सुनाएर मण्डलीमा ल्याएर ख्रिस्टमा विश्वासमा डोर्याएर उसलाई चेलापनमा हुर्काएर परमेश्वरको निम्ति जिउने बनाउने हरेक व्यक्तिको हो। त्यो कुरा चाहिँ भूमिका कसैले बुझ्दैन, त्यो जबसम्म गर्दैन त्यो मान्छेले सही कुरा खोजे आउँदैन। बाँकी अरू कुरा त परमेश्वरले दिने मौका हो। अब यहाँ प्रस्पेक्टिभ्स भन्छ, परिप्रेक्ष्य भन्दो रहेछ। प्रस्पेक्टिभ्स भनेको चाहिँ एउटा दृष्टिकोण जस्तो, मान्छेको विचार होइन, मान्छेले दिने एउटा सोच। अब अघि मैले कन्भिक्सन भन्छ, प्रष्ट कन्भिक्सन कन्भिक्सन अथवा निश्चयताको विश्वासले तपाईँको दृष्टिकोणलाई कसरी बनाउन सक्छ? जब मान्छेले सबै कुरामा बाइबलीय कन्भिक्सन हुन्छ भन्ने मतलब निश्चयताको विश्वास हुन्छ, त्यसले तपाईँको प्रस्पेक्टिभ बनाउँछ, तपाईँमा एउटा दृष्टिकोण बन्छ, तपाईँको एउटा विचार बन्छ। त्यही विचारले तपाईँले मान्छेहरूसँग व्यवहार गर्नुहुन्छ, मान्छेहरूबाट कुनै कुराको आशा गर्नुहुन्छ, मान्छेलाई कुनै कुराको मद्दत गर्नुहुन्छ। त्यो सबै बाइबलीय र परमेश्वरको आत्माअनुसारको हुन्छ। पक्का क्रिस्चियनको चाहिँ यसमा दोम नै हुँदैन। तर धेरै जस्तो त मान्छे के छ भनेदेखि आफ्नै भूमिका बनाउने सोचिरह हुन्छ, जहिले पनि ज्वाट्ट भित्रभित्रै अगुवाहरूको विरोधी भइरह हुन्छ। उसले गरेका कामहरूद्वारा मान्छेहरूलाई ख्रिस्टमा आउनुको सट्टा उसँग आउने कुरा गरेर हुन्छ। धेरैचोटि यो थाहा हुन्छ, मैले बाइबल कलेजमा यो कुरो सिकेको थिएँ, परमेश्वरको मान्छेले चाहिँ अरू मान्छेहरूलाई येसुमा पुर्याउँछ अरे, छोडिदिन्छ अरे, तर संसारिक मान्छेले चाहिँ अरूलाई आफ्नो बनाएर आफ्नो पक्षमा ल्याउनु खोज्छ अरे। अनि वास्तवमा धेरै जस्तो मण्डलीका मान्छेहरू त्यस्तै हुन्छन्। म तपाईँलाई नाम चाहिँ किन्दिनँ, तर धेरैको देखेको छु। उनीहरूले भेटेका मान्छेहरू उनीहरूको घरमा आउँछन्, उनीहरूसँग भेट गर्छन्, तर ती मान्छेहरूको आत्मिकी लेभल परमेश्वरमा, परमेश्वरको सेवामा मान्छे ल्याउने कुरामा छैन। वास्तवमा जाँच्नुपर्छ, हामी जो अगुवा भएका छौँ परमेश्वरको दण्ड आउँछ, तपाईँले जाँच्नुपर्छ। तपाईँले आफ्नो मौका गुमाउँदै हुनुहुन्छ, तपाईँले गलत काम गर्दै हुनुहुन्छ। मैले त धेरै कुरा देख्छु तर म भन्दिनँ नि, बिकज यु हेभ टु लिसन, होइन? सुन्नु पऱ्यो, बुझ्नु पऱ्यो। यहाँनिर एफिसी 3:14-19 तपाईँलाई फेरि म पढ्नु, यसकारण म पिताको सामान्य आफ्ना घुँडा टेक्छु जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ, म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँको आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन् र विश्वासद्वारा ख्रिस्त तिमीहरूको हृदयमा बास गरून् र प्रेममा जरा गाडिएका र दरिला भएर सबै सन्तहरूसँग चौडाइ, लम्बाइ, उचाइ र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक र ज्ञानलाई माथ गर्ने ख्रिस्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण हो। तपाईँ र मलाई परमेश्वरले बोलाउनु भएको सबभन्दा मुख्य कुरा के छ? ख्रिस्टको चरित्रमा बन्ने, परमेश्वरको अगाडि पवित्र र निष्कलङ्क हुने। अनि यो पद यो खण्डले तपाईँलाई प्रष्ट भन्छ, तपाईँले यो खण्डमा पुरै उल्था गरेर हेर्ने विषय हो। तपाईँले पढ्नुहोस् यो हप्ता धेरैचोटि पढ्नुहोस्, एफिसी 2:14 खासमा 21 यहाँनिर पनि मैले पढेँ। उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको र चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। अनि यो कुरो हामीले बुझ्नुपर्ने हुन्छ। अब अर्को येशू प्रभुको यो अब 1 मिनट म 2 मिनट जति मात्रै लिन चाहन्छु। येशु प्रभुको परीक्षामा उहाँले प्रयोग गर्नुभएको कुरा पनि मेरो मनमा आएको थियो, तपाईँलाई मैले राखिहालेँ। मत्ती 4 अध्यायको 1 देखि 11 हेर्नुभयो भने तपाईँले त्यो कुराहरू पाउनुहुन्छ। अनि तपाईँलाई यहाँनिर थोरै मात्रै पढ्छु। जब येशु प्रभु बप्तिस्मा लिनुभयो त्यसपछि आत्माद्वारा डोर्याइएर परीक्षित हुन लाग्नुभयो। त्यो डोर्याउने आत्मा शैतानको आत्मा थियो। अनि परीक्षा गर्नेले उहाँ कहाँ आएर भन्यो, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी, उहाँ चाहिँ भोकाउनु भएको थियो नि होइन, त्यस कारण रोटी बनाउन् हुन् भनी आज्ञा दिनुहोस्। तर येसुले जवाफ दिनुभयो, लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन सक्छ। अनि अर्को चाहिँ, अर्को परीक्षा दोस्रो चाहिँ के छ, यस दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खडा गरायो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट तल हाम फाल्नुहोस्, किनभने यस्तो लेखिएको छ उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात हातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ, ढुङ्गामा ठोकिनेछ। येसुले त्यसलाई भन्नुभयो, लेखिएको छ तैँले परम प्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु। यहाँ अन्तिम उहाँलाई, उहाँको परीक्षाको अन्तिम कुरा यहाँ यस्तो छ, फेरि दियाबसले उहाँलाई एउटा अग्लो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखाएर उहाँलाई भन्यो, तपाईँले घोप्टिएर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। तब येसुले त्यसलाई भन्नुभयो, शैतान त दूर होइजा, किनभने लेखिएको छ तैँले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु। वास्तवमा यो पद तपाईँलाई मैले पढ्नुको मतलब चाहिँ परमेश्वरको वचनद्वारा नै हामी सबै कुरामा, पहिला जीवन पाउने कुरादेखि हाम्रो आत्मिकी भोजनको रूपदेखि हाम्रो डिफेन्स गर्ने कुरा, हाम्रो सुरक्षा गर्ने कुरा परमेश्वरको वचन हो। त्यस कारणले तपाईँ र मेरो क्रिस्चियन जीवन कस्तो छ भन्ने कुरा चाहिँ हामीले वचनलाई कसरी लिएका छौँ भन्ने कुराको आधारमा हुन्छ। यो अन्तिम एउटा भनाइ फेरि पढेर अनि त म सिधाउन चाहन्छु आजको। कुनै पनि धर्म भन्दा क्रिस्चियन, अथेन्टिक सही क्रिस्चियन भनेको चाहिँ धर्मभन्दा माथि उठेर, सिद्धान्तहरूभन्दा पनि माथि उठेर। त्यसैले कतिचोटि सिद्धान्त आज्ञा, हामीले परमेश्वरको वचनको आज्ञाको कुरा धेरै गरिरहेछौँ, अथवा कतिचोटि नियमभन्दा पनि बाहिर, रीतिरिवाजभन्दा पनि बाहिर गएर तपाईँको अस्तित्वको केन्द्रमा ख्रिस्टसँग घनिष्ठ रूपमा जोडिएर एक भएको जीवन, जसले जीवन परिवर्तनको वास्तविक अनुभवमा ल्याउँछ, किनकि त्यो प्रमाणिक क्रिस्चियन विश्वास हो। त्यस कारणले यो पोइन्ट चाहिँ हामीले के बुझ्नुपर्छ भने क्रिस्चियन विश्वास, मान्छे सही परमेश्वरको छोराछोरी हुने कुरा चाहिँ येशु ख्रिस्त तपाईँ र मेरो हृदयमा बस्ने कुरा हो। हर कुरामा उहाँ नै मुख्य हुनुहुन्छ। ख्रिस केन्द्रित लाइफ, येशु ख्रिस्मा हामीले जिउने कुरा, किनभने क्रिस्चियनिटी धर्म नभइकन यो चाहिँ एउटा सम्बन्ध हो, रिलेसनसिप। त्यो रिलेसनसिप चाहिँ पवित्रतामा हुन्छ। तपाईँ र मैले संसार र संसारप्रतिको लोभ, संसारिक सोचहरू जबसम्म तपाईँले फाल्नुहुन्न, आफ्नो स्वार्थलाई क्रुसमा मार्नुहुन्न, हामी परमेश्वरको योग्यको हुँदैन। वास्तवमा येशु प्रभुले परमेश्वरको राज्यको बारेमा, उहाँको चेला हुन योग्य कुराको बारेमा धेरै कुराहरू लुकामा, अरू बाइबल सुसमाचारहरूमा भन्नुभएको छ। अनि कसैले मेरो पछि लाग्न चाहन्छ भने उसले आफ्नो आफूलाई त्यागोस्, दिनहुँ आफ्नो क्रुस बोकोस् अनि मेरो पछि लागोस्। अनि त्यहाँनिर अर्को ठाउँमा भन्नुहुन्छ आमा बाबुलाई त्यागोस् अथवा अन्य कुरा, त्यो भन्नु खोजेको कुरा के छ भने पहिलो ठाउँमा चाहिँ परमेश्वरलाई। अनि धेरै मान्छेहरूको पहिलो ठाउँ आफ्नै स्वार्थ हो, उनीहरूले फाइदा के पाउँछ। त्यसैले तपाईँ र मैले यहाँनिर एउटा कुरामा सहमति हुनुपर्छ, जबसम्म त्यो फाइदालाई क्रुसमा टाँग्दैन नि, तपाईँ र ममा ख्रिस्टको हृदय आउँदैन। जबसम्म ख्रिस्टको हृदय छैन नि, वास्तविकतामा हामी परमेश्वरको सेवा गरिराखेका हुँदैन। अनि त्यही कारणले हामी समस्या देख्छौँ मण्डलीमा। त्यसैले परमेश्वरले हरेकलाई आशिष दिउँ तपाईँलाई।